यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ। म टीकाराम सुनार। शुरूमा प्रमुख समाचार। नेकपा माओवादी केन्द्रको 8 औं राष्ट्रिय महाधिवेशन काठमाडौँमा शुरू। प्रधानमन्त्री शेरबहादुर देउवा सहित विभिन्न दलका शीर्ष नेताहरूद्वारा उद्घाटन सत्रलाई सम्बोधन। प्रथम राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा आज विभिन्न कार्यक्रमको आयोजना। ज्येष्ठ नागरिकले सम्मानपूर्वक जीवनयापन गर्न पाउने वातावरण बनाउनु पर्नेमा राष्ट्रपति भण्डारीको जोड़। आगामी राष्ट्रिय सभा निर्वाचनको सुरक्षा प्रबन्ध सम्बन्धमा केन्द्रीय सुरक्षा समितिको बैठकमा छलफल। दक्षिण अफ्रिकामा रंगभेद अन्त्य गराउन महत्वपूर्ण भूमिका खेलेका आर्च बिशप डेस्मन्ड टुटुको 90 वर्षको उमेरमा निधन। र बंगलादेशमा जारी एसियन सिनियर सेन्ट्रल जोन भलिबल च्यालेन्जमा उज्बेकिस्तानलाई हराउँदै नेपाली महिला टोली फाइनलमा।
4G LTE मोबाइल सेट सम्बन्धी नेपाल टेलिकमको सूचना। नेपाल टेलिकमले देशभर VOLTE सहितको अत्याधुनिक 4G LTE नेटवर्क विस्तार गरिरहेको हुनाले 4G गुणस्तरीय इन्टरनेट तथा कल सुविधा प्राप्त गर्नका लागि नयाँ मोबाइल सेट खरिद गर्दा सेटले LTE ब्यान्ड 20 800 MHz र VOLTE सपोर्ट गर्ने यकिन गर्नुहुन अनुरोध गरिन्छ। नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। नेकपा माओवादी केन्द्रको 8 औं राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौँमा शुरू भएको छ। महाधिवेशनको उद्घाटन गर्नुहुँदै नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माओवादी अधिवेशनले राष्ट्रिय राजनीतिमा समेत महत्वपूर्ण अर्थ राख्ने बताउनुभयो। उद्घाटन सत्रमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेको सत्ता गठबन्धन संविधानको कार्यान्वयनका लागि बनेको हुनाले पूरा समय कायम रहने बताउनुभयो। प्रधानमन्त्री देउवाले दलहरू बीचको सहकार्य र एकताबाट संविधान बनेको हुनाले यसको कार्यान्वयनका लागि पनि दलहरू जिम्मेवार हुनुपर्ने बताउनुभयो। उहाँले राजनैतिक स्थायित्वका लागि संसदले पूरा समय काम गरोस् भन्ने लक्ष्यका साथ गठबन्धन बनेको हुनाले यो कुनै राजनैतिक दल विरूद्ध नभएको समेत स्पष्ट पार्नुभयो। प्रधानमन्त्री देउवाले दलहरू बीचको आपसी छलफल र सहमतिबाट नै MCC सम्झौताका सम्बन्धमा निर्णय लिने बताउनुभयो। आर्थिक सहायता प्राप्त गर्ने अन्तर्राष्ट्रिय प्रावधान र शर्त सम्बन्धी प्रावधान अनुसार नै MCC सम्झौता भएको बताउनुहुँदै प्रधानमन्त्री देउवाले वास्तविकता नबुझी विरोध नगर्न तथा सरकारको काममा विश्वास गर्न समेत आग्रह गर्नुभयो। कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले सबै प्रकारका सामाजिक विभेदको अन्त्य गरी समुन्नत र समतामूलक समाज निर्माणमा राजनैतिक दलहरू केन्द्रित हुनुपर्ने बताउनुभयो। पूर्व प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष नेपालले सबै प्रकारका तानाशाही चिन्तनको अन्त्य गरी विधिको शासन स्थापित नभएसम्म जनताले परिवर्तनको महसुस गर्न नसक्ने बताउनुभयो। नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनैतिक दलहरूबीच वैचारिक मतभेदहरू रहे पनि राष्ट्रियता, देशको सामाजिक आर्थिक रूपान्तरण, परराष्ट्र नीति जस्ता मुद्दामा एकता र सहकार्य हुनुपर्ने बताउनुभयो। जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालको संविधान सबैलाई स्वीकार्य बनाउन संसदको अवरोध अन्त्य गरी संविधान संशोधन गर्न दलहरू सहमत हुनुपर्ने बताउनुभयो। प्रज्ञा भवनको हल खचाखच रहेको छ भने परिसरमा डिस्प्ले मार्फत प्रत्यक्ष रूपमा हेर्ने व्यवस्था मिलाइएको छ। महाधिवेशन स्थलमा जनयुद्धको स्मरण गर्ने तस्विर लगायतका सामग्री प्रदर्शन गरिएको छ। यस्तै कलाकारले माओवादीको 8 औं महाधिवेशनका सन्दर्भमा तयार पारिएको गीत समेत प्रस्तुत गरेका छन्। महाधिवेशनमा देशभरबाट 1631 जना प्रतिनिधिको सहभागिता रहेको छ भने अधिवेशनको उद्घाटन सत्रमा अहिले नेताहरूले बोल्ने क्रम जारी छ। यसअघि नेकपा माओवादी केन्द्रको आज बसेको केन्द्रीय कमिटी बैठकले अधिवेशनपछि पार्टीमा 15 सदस्यीय केन्द्रीय पदाधिकारी र 299 सदस्यीय केन्द्रीय समिति रहने निर्णय गरेको छ। माओवादी केन्द्रले बहुपदीय व्यवस्थामा जाने गरी पारित गरेको विधान अनुसार पार्टीमा 1 अध्यक्ष, 1 वरिष्ठ उपाध्यक्ष, 6 उपाध्यक्ष, 1 महासचिव, 2 उपमहासचिव, 3 सचिव र 1 कोषाध्यक्ष रहने निर्णय भएको माओवादी केन्द्रका प्रवक्ता कृष्ण बहादुर महराले जानकारी दिनुभयो। यसअघि शुक्रबार बसेको स्थायी कमिटी बैठकको सम्मेलनलाई महाधिवेशनमा रूपान्तरण गर्ने प्रस्ताव केन्द्रीय समिति बैठकले अनुमोदन समेत गरेको छ। माओवादी केन्द्रले माओको 129 औं जन्म जयन्तीको अवसर पारेर आजदेखि तय गरेको राष्ट्रिय महाधिवेशन पुष 15 गतेसम्म चल्नेछ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज बिहान एक विज्ञप्ति जारी गर्दै नयाँ क्रान्तिकारी विचार र क्रान्तिकारी पार्टी निर्माणका लागि 8 औं राष्ट्रिय महाधिवेशन गर्न लागेको जानकारी दिनुभएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले ज्येष्ठ नागरिक अपहेलित भएर बस्नुपर्ने प्रवृत्तिलाई निरुत्साहित गरी सम्मानपूर्वक जीवन यापन गर्न पाउने वातावरण बनाउन जरूरी रहेको बताउनु भएको छ। प्रथम राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा राष्ट्रिय ज्येष्ठ नागरिक कोषले आज राष्ट्रपति भवन शीतल निवासमा आयोजना गरेको ज्येष्ठ नागरिक अभिनन्दन तथा पुरस्कार वितरण कार्यक्रममा राष्ट्रपति भण्डारीले ज्येष्ठ नागरिकमा निहित ज्ञान र सिप नयाँ पुस्तामा हस्तान्तरण गर्दै समाज रूपान्तरणमा महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताउनुभयो। राष्ट्रपति भण्डारीले सरकारले यस वर्षदेखि ज्येष्ठ नागरिक दिवस मनाउन शुरू गरेकोमा प्रशंसा गर्नुहुँदै पहिलेदेखि सरकारले ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ताका साथै विभिन्न सेवाहरूमा सहुलियत प्रदान गर्दै आएकोमा सन्तोष व्यक्त गर्नुभयो। राष्ट्रपति भण्डारीले अनुभव र प्रेरणाका स्रोतका रूपमा रहेका ज्येष्ठ नागरिकको मर्यादित जीवन यापनमा लाग्न यस्ता दिवसले प्रेरणा प्रदान गर्ने विश्वास आफूले लिएको पनि उल्लेख गर्नुभयो। कार्यक्रममा शताब्दी पुरूष सत्यमोहन जोशीले 2051 सालमा मासिक 100 रूपियाँबाट शुरू भएको ज्येष्ठ नागरिक भत्ता हाल मासिक 4000 रूपियाँ पुगेको सन्दर्भ उल्लेख गर्नुहुँदै यो ज्येष्ठ नागरिकका लागि सहारा बनेको बताउनुभयो। ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले ज्येष्ठ नागरिकको सुरक्षालाई ध्यानमा राखी महानगरपालिकाले 110 जना क्षमताको वृद्धाश्रम सञ्चालनमा ल्याएको र आगामी दिनमा ज्येष्ठ नागरिक मैत्री अन्य कार्यक्रमहरू सञ्चालन गर्दै जाने बताउनुभयो। राष्ट्रिय ज्येष्ठ नागरिक कोषका सभापति बसन्तराज कार्कीले ज्येष्ठ नागरिक मुलुकका निधि भएकाले उहाँहरूको अनुभव पुस्ता हस्तान्तरण गर्दै जाने कुरामा कोषले भूमिका खेल्ने बताउनुभयो। सोही अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न विधामा महत्वपूर्ण योगदान पुर्याउनु हुने केही ज्येष्ठ नागरिकलाई अभिनन्दनका साथै केहीलाई कदर पत्र प्रदान गर्नुभएको थियो। सोही समारोहमा राष्ट्रपति भण्डारीले ज्येष्ठ नागरिक सम्बन्धी उपत्यका व्यापी कविता प्रतियोगिताका विजयी विद्यार्थीहरूलाई पुरस्कार पनि वितरण गर्नुभयो। मन्त्री परिषदको 2078 ज्येष्ठ 11 गतेको निर्णय अनुसार सरकारले यस वर्षको पुष 11 गतेलाई प्रथम ज्येष्ठ नागरिक दिवसका रूपमा मनाएको हो। विक्रम सम्म 2051 पुष 11 गतेलाई ज्येष्ठ नागरिक दिवसका रूपमा मनाउने गरिए पनि सरकारको निर्णय अनुसार पहिलो पटक देशव्यापी रूपमा सभ्य नागरिकको पहिचान ज्येष्ठ नागरिकको सम्मान भन्ने नाराका साथ राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउन थालिएको हो। ज्येष्ठ नागरिक दिवसकै अवसरमा आज सिंहदरबारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले ज्येष्ठ नागरिकको स्वास्थ्य सम्मानित र मर्यादित जीवनयापनका लागि सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। प्रधानमन्त्री देउवाले ज्येष्ठ नागरिक समाजका मार्गदर्शक र प्रेरणाको स्रोत रहेको उल्लेख गर्नुहुँदै ज्येष्ठ नागरिक सम्बन्धी बनेका कानूनलाई समयानुकूल परिमार्जन गर्न सरकार लागि परेको बताउनुभयो।
विश्वमा नै दिन प्रतिदिन बढ्दैको ज्येष्ठ नागरिकको संख्यालाई उचित व्यवस्थापन गरी उहाँहरूको जीवनयापनलाई सहज र सम्मानित बनाउन हामी सबैको साझा दायित्व हो। उहाँहरूको स्वास्थ्य सम्मानित र मर्यादित जीवनयापनमा सहजीकरण गर्ने उद्देश्यले वैधानिक कानूनी विभिन्न नीतिगत व्यवस्थाहरू कार्यान्वयन भएका छन्। सबैको परिवर्तनसँगै यसलाई सरमार्जन गरी थप प्रभावकारी बनाउन सरकार लागि परेको छ। ज्येष्ठ नागरिकहरू हामीले समाजका मार्ग निर्देशक प्रेरणाका स्रोत गौरवका प्रतीक हुन्। उहाँहरूको मानव अधिकारको संरक्षण एवं आर्थिक सामाजिक सुरक्षाका लागि अनुकूल वातावरण सिर्जना गर्नुपर्ने दायित्व सरकार मात्र नभएर परिवार र समाज सबैको हो। यसक्रममा उपलब्ध स्रोत र साधनलाई अधिकतम सदुपयोग गर्दै ज्येष्ठ नागरिकहरूको जीवनलाई सम्मानित एवं सुरक्षित तुल्याउन थप सामाजिक सुरक्षाका कार्यक्रमहरू कारणमा ल्याउन सरकार प्रतिबद्ध रहेको छ।
कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाँडले ज्येष्ठ नागरिकको ज्ञान सिप क्षमता र सृजनशीलता राज्यलाई उपयोगी हुने बताउनुभयो। मन्त्री खाँडले ज्येष्ठ नागरिकको सम्मान हेरचाह र सुरक्षा गर्न सरकारको दायित्व र त्यसप्रति सरकार प्रतिबद्ध रहेको बताउनुभयो। महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले सभ्य र सुसंस्कृत समाज निर्माणका लागि ज्येष्ठ नागरिकको सम्मान आवश्यक रहेको बताउनुभयो।
ज्येष्ठ नागरिकका अधिकार संरक्षण र सामाजिक सुरक्षाका संवैधानिक प्रावधानहरूको कार्यान्वयनमा मन्त्रालयको तर्फबाट प्रतिबद्धता व्यक्त गर्न चाहन्छु। ज्येष्ठ नागरिकहरूका सवालमा नीति तथा कार्यक्रमहरू तर्जुमा गर्न मन्त्रालयले पहल कदमी लिइरहेको छ।
कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले ज्येष्ठ नागरिकको सम्मान सहितको जीवनयापनका लागि सरकारसँगै परिवारले पनि विशेष ध्यान दिनुपर्ने बताउनुभयो। मन्त्री खतिवडाले सरकारले आवश्यक स्थानमा ज्येष्ठ नागरिक अस्पतालका लागि पहल गरिरहेको र ज्येष्ठ नागरिकको स्वास्थ्यका विषयमा सरकार गम्भीर रहेको बताउनुभयो। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठले 90 वर्षभन्दा माथिका ज्येष्ठ नागरिकका लागि घर घरमै सामाजिक सुरक्षा भत्ता पुर्याउनका लागि स्थानीय स्थानीय तहलाई निर्देशन दिइएको बताउनुभयो। कार्यक्रममा शताब्दी पुरूष सत्यमोहन जोशीले ज्येष्ठ नागरिक समाजका लागि ईश्वरीय वरदान भएको बताउनुहुँदै सबै ज्येष्ठ नागरिकले सन्तोषले जीवन जिउन सक्ने वातावरण बनाउनु पर्ने धारणा राख्नुभयो। ज्येष्ठ नागरिक महासंघका अध्यक्ष छत्र प्रधानले ज्येष्ठ नागरिकलाई समय सापेक्ष थप सेवा सुविधा उपलब्ध गराउनु पर्ने माग राख्नुभयो। राष्ट्रिय सभा निर्वाचनमा सुरक्षा प्रबन्ध कसरी मिलाउने भन्ने विषयमा आज केन्द्रीय सुरक्षा समिति बैठक बसेको छ। सिंहदरबार स्थित गृह मन्त्रालयमा बसेको बैठकमा आगामी माघ 12 गति हुने राष्ट्रिय सभाका 19 सदस्यका लागि हुने निर्वाचनको सुरक्षाबारे छलफल भएको गृह सचिव टेकनारायण पाण्डेले जानकारी दिनुभयो। गृहमन्त्री बालकृष्ण खाँडको अध्यक्षतामा बसेको बैठकमा गृह सचिव पाण्डे, रक्षा सचिव बेगेन्द्र राज शर्मा पौड्याल, नेपाली सेनाका रथी बालकृष्ण कार्की, नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा, सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश प्रसाद अधिकारी, गृह मन्त्रालयका शान्ति सुरक्षा महाशाखा प्रमुख सहसचिव मुकुन्द निरौला, गृह मन्त्रालयका प्रवक्ता प्रदीप कोइराला लगायतको सहभागिता रहेको थियो। संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले विकास बिनाको राजनीति जनताका लागि उपयोगी नहुने बताउनु भएको छ। आज सुनसरीको सप्तकोशी बहुमुखी क्याम्पसमा आयोजित एक कार्यक्रममा मन्त्री कार्कीले आफू सदैव जनताको भलो र विकासमा केन्द्रित भएर काम गर्ने बताउनुभयो। उहाँले हाल सप्तकोशी क्याम्पस रहेको सरकारी जग्गामा 50 शैयाको अस्पताल निर्माण गर्ने प्रक्रिया अगाडि बढ़ाइने समेत जानकारी दिनुभयो। आज देशभर 9677 नमूनाको परीक्षण गर्दा थप 219 जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यस्तै आज 283 जना संक्रमण मुक्त भएका छन् भने संक्रमणका कारण आज थप 2 जनाको मृत्यु भएको छ। आज देशभर 76,330 जनाले कोरोना विरूद्धको खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। नारायणगढ बुटवल सड़क खण्ड विस्तारका लागि सड़क किनारमा भएका संरचना हटाउन शुरू गरिएको छ। सड़क विस्तारमा भएका अवरोध हटाउने काम शुरू गरिएको नारायणगढ बुटवल सड़क आयोजना पूर्वी खण्डले जनाएको छ। आयोजना प्रमुख रमेश कुमार दिष्टीले सड़क विस्तारमा अवरोध पुर्याएका बिजुलीको पोल, खानेपानीको पाइप लगायतका संरचना हटाउन शुरू भएको जानकारी दिनुहुँदै सड़क विस्तारमा देखिएका सबै अवरोध हटाएर यसै वर्ष 10 किलोमिटर सड़क कालोपत्र गर्ने गरी काम अगाडि बढ़ेको बताउनुभयो। धनगढ़ी भीमदत्त राजमार्गको खानीडाँडा सड़क खण्ड छेउमा बसिरहेका कैलालीको चुरे गाउँपालिका 5 का पहिरोबाट विस्थापित परिवार चिसो बढ़ेपछि थप समस्यामा परेका छन्। धनगढ़ीबाट संवाददाता जगत साउदको रिपोर्ट।
धनगढ़ी भीमदत्त राजमार्गको खानीडाँडा सड़क खण्ड छेउमा बसिरहेका कैलालीको चुरे गाउँपालिका 5 का पहिरो प्रभावित परिवार चिसो बढ़दै जाँदा थप समस्यामा परेका छन्। भदौ महिनामा आएको पहिरोका कारण विस्थापित भएपछि उनीहरू थाकथलो छाडेर अहिले राजमार्ग छेउमा त्रिपाल टाँगेर बसिरहेका छन्। पुसको रिदो चिसोमा तिरपालको सहारामा बस्नुपर्ने बाध्यता आइलागेपछि विस्थापित परिवार चिन्तित देखिन्छन्। पहिरोले घरखेत लिएपछि आफूहरू सड़कमा बस्न बाध्य भएको दुखेसो पुगेका उनीहरूले यति बेला खान बस्नको समस्या भएको र चिसोले थप सकस भइरहेको बताएका छन्।
खेती फसाउने बेलामा बुढुम लग्थ्यो र अन्त हामीले दुःख भएर हामी रोडमा बस्नु पर्यो,
खानु छैन, पिउनु छैन,
राति चिसो हुन्छ, यस पालभित्र बस्नु निकै गाह्रो हुन्छ।
चुरे गाउँपालिका 5 काफल गैरा र गोपाल क्षेत्रका विस्थापित भएका परिवार लालाबाला सहित राजमार्गमा त्रिपाल मुनि दिनरात बिताइरहेका छन् भने केही परिवार आफन्तकोमा बस्दै आएका छन्। खेतीपातीले मात्रै खाना लाउन नपुग्दा दैनिक ज्याला मजदुरीबाट जीविकोपार्जन गर्ने विस्थापित ती परिवार अहिलेसम्म बसोबासको टुङ्गो नहुँदा हैरान छन्। गाउँघरमा फर्कन सक्ने अवस्था नरहेको बताएका उनीहरूले उचित बासस्थानको व्यवस्था गरिदिन हुन आग्रह गरेका छन्।
20-25 घर दुरी छन्, कसैको बारीहरू जोखिममा छन्, कसैका घरहरू जोखिममै छन्।
हामीलाई अब यहाँबाट अरू त ठाउँ सार्दै हुन्थ्यो भन्ने मेन रोडमा पनि भयो, राति निन्द्रा पनि लाग्दैन।
चुरे गाउँपालिका वडा नम्बर 5 का वडा अध्यक्ष नरबहादुर तामाङ पहिरो पीड़ित परिवारलाई राहत उपलब्ध गराउनका साथै स्थायी बसोबासका लागि पहल भइरहेको बताउनुहुन्छ।
अहिले 15-16 घर दुरी छन् होइन, त्यो हुनाले विस्थापित परिवारहरू बसोबास गर्नुपर्ने भनेर हामी मन्त्रालयसम्म लागि परेका छौँ। सबै ठाउँमा प्रक्रियाहरू चाहिँ हामीले पुर्याइसकेका छौँ।
पहिरोका कारण पछिल्ला वर्षमा चुरे क्षेत्रमा 6 दर्जन बढी घर परिवार विस्थापित भएको गाउँपालिकाले जनाएको छ। जगत साउद, रेडियो नेपाल, धनगढ़ी।
पाल्पाको रामपुर नगरपालिका चारमा कुलोमा डुबेर आज एकजनाको मृत्यु भएको छ। घरबाट करिब 100 मिटर टाढा रहेको खेतमा पानी लगाउने क्रममा कुलोमा डुबेर स्थानीय 78 वर्षीय धनबहादुर सार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ। आजै नवलपरासी पूर्व मध्यविन्दु नगरपालिका एक सेता पानी स्थित नवलपुर इटाभट्टाभित्र रहेको पानीको पोखरीमा डुबेर एकजनाको मृत्यु भएको छ। सोही इटाभट्टामा काम गर्ने कैलाली जोशीपुर गाउँपालिका छ घर भएका सुरेश चौधरीकी छोरी 2 वर्षीय जेनिसा चौधरीको आज दिउँसो पानीमा डुबेकोमा मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। यस वर्ष गरिएको बाघ गणनामा चितवन राष्ट्रिय निकुञ्जसँगै देशभर बाघको संख्या वृद्धि हुने अनुमान गरिएको छ। सन् 2018 गणना अनुसार नेपालमा 235 बाघ रहेका छन्। निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले विगतका वर्षदेखि बाघको संख्या वृद्धि हुने क्रम रहेको र यस वर्ष पनि बाघको संख्यामा वृद्धि हुने अनुमान गरिएको बताउनुभयो। उहाँले चोरी शिकारी कम हुनु, बाघको आहार सहज रूपमा उपलब्ध हुनु र प्राकृतिक तथा अन्य कारणले बाघको कम मृत्यु भएकोले यस वर्ष बाघको संख्या बढ्ने अनुमान गरिएको बताउनुभयो। रेडियो नेपालबाट साँझ 7 बजेको समाचार सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। दक्षिण अफ्रिकामा रंगभेद अन्त्य गर्न महत्वपूर्ण भूमिका खेल्नुभएका नोबेल शान्ति पुरस्कार विजेता डेसमण्ड टुटुको 90 वर्षको उमेरमा आज निधन भएको छ। दक्षिण अफ्रिकी राष्ट्रपति सिरिल रामाफोसाले एक विज्ञप्ति मार्फत इसाई पादरी टुटुको मृत्यु भएको पुष्टि गर्नुभयो। राष्ट्रपति रामाफोसाले उनको मृत्यु उत्कृष्ट दक्षिण अफ्रिकीहरूको एक पुस्ताको विदाईको एक अध्याय भएको बताउनु भएको छ। नेल्सन मण्डेलाका समकालीन टुटु सन् 1948 सन् 1991 दक्षिण अफ्रिकामा कायम रंगभेदी नीतिको अन्त्य गर्ने आन्दोलनका एक प्रमुख व्यक्तित्व रहनु भएको थियो। अश्वेत टुटु आफ्नो विचार र कार्यका कारण सधैँ दक्षिण अफ्रिकामा अल्पमत श्वेत शासकहरूसँग संघर्षमा रहनु भए पनि जीवनभर उहाँले आफ्नो उद्देश्य राजनैतिक नभई धार्मिक भएको बताउनु भएको थियो। बाल बालिकाको हितमा कार्यरत अन्तर्राष्ट्रिय संस्था सेभ द चिल्ड्रेनले म्यानमारमा सेनाले गरेको आक्रमणका क्रममा आफ्ना 2 जना कर्मचारी हराइरहेको बताएको छ। आक्रमणपछि 30 जनाको शव फेला परेको छ। कायाह राज्यमा शुक्रबार भएको घटनामा सेनाले मानिसहरूलाई घर तथा कारहरूबाट निकालेर कसैलाई पक्राउ गरेको र कसैलाई मारेर आगो लगाइदिएको आरोप लगाइएको छ। सेनाले भने त्यस क्षेत्रमा सशस्त्र आतंककारीलाई मारेको समाचार बाहिर ल्याएको थियो। गत फेब्रुअरीमा सेनाले सत्ता हत्याएपछि विरोध प्रदर्शन हुँदै आएको छ। भारतको बिहार राज्यमा खाद्यान्न प्रशोधन गर्ने कारखानाभित्रको बोइलर मेसिन विस्फोट हुँदा कम्तीमा 6 जनाको मृत्यु भएको छ। बिहारको राजधानी पटनाबाट 71 किलोमिटर उत्तरमा रहेको मुजफ्फरपुर जिल्लामा रहेको चाउचाउ बनाउने कारखानाभित्र बोइलर विस्फोट भएको थियो। भग्नावशेषमा अझै 10 जनाभन्दा बढ़ी कामदारहरू चेपिएकाले उद्धारका लागि उद्धारकर्ताहरू घटनास्थलमा रहेका छन्। जापानको पश्चिमी र उत्तर पश्चिमी क्षेत्रमा भारी हिमपातका कारण 100 भन्दा बढ़ी उडानहरू रद्द गरिएको जापानी संचार माध्यमहरूले जनाएका छन्। जापानी प्रसारक एनएचकेका अनुसार निप्पोन एयरवेजका 69 र जापान एयरलाइन्सका 35 र पिच एभिएसनका 2 उडान रद्द भएका छन्। आइतबार बिहानसम्म विभिन्न प्रान्तमा 35 इन्चसम्म हिउँ परेको त्यहाँका मौसमविदले जनाएका छन्। अब आर्थिक समाचार भुवन आचार्यबाट।
नेपाली शेयर बजारमा सातको पहिलो दिन आइतबार परिसूचक 71 अङ्कले वृद्धि भएको छ। लगातार ओह्रालो लागेर लगानीकर्तालाई निराश बनाएको शेयर बजार पछिल्लो एक सातामै करिब 233 अङ्कले वृद्धि भएको छ। पुष पाँचमा 2358 बिन्दुमा झरेको नेप्से परिसूचक त्यसपछिको 4 कारोबार दिनमै 2591.42 बिन्दुमा पुगेको छ। आइतबार बजारको कारोबार रकममा पनि सुधार भएको छ। 0.25 अर्ब हरारीसम्म झरेको शेयर कारोबार रकम आइतबार 5.17 अर्ब रुपियाँ बराबरको पुगेको छ। झन्डै 1 महिनापछि शेयर बजारमा 5 अर्ब माथिको धितो पत्रको कारोबार भएको हो। नेपाल विद्युत प्राधिकरणले झन्डै 3% हारारीमा विद्युत चुहावट नियन्त्रण भएको जनाएको छ। चुहावट नियन्त्रणबाट प्राधिकरणलाई झन्डै 1.50 अर्ब बराबरको नाफा हुने स्थिति देखिएको प्राधिकरणले जनाएको छ। 1% मात्रै चुहावट घटाउँदा नेपाल विद्युत प्राधिकरणलाई झन्डै 70 करोड़ बराबरको नाफा हुन जान्छ। प्राधिकरणले चालू आर्थिक वर्षको पहिलो 4 महिनामा प्रणालीमा रहेको विद्युत चुहावटलाई घटाएर 14.3 3.5% सीमित गरेको हो। प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नियमित रूपमा बिजुलीको खपत बढाउने र हरेक प्रदेश कार्यालय स्थानीय वितरण केन्द्रलाई समेत चुहावट नियन्त्रणमा कुनै पनि खालको सम्झौता नगर्न स्पष्ट निर्देशन दिएकोले चुहावट नियन्त्रणमा राम्रो नतिजा प्राप्त भएको बताउनुभयो। गत कार्तिक सम्ममा प्रणालीमा रहेको चुहावट मध्ये वितरणतर्फ 9.24% छ भने बाँकी प्रसारण तथा उत्पादन तर्फको रहेको छ। प्राधिकरणले चालू आर्थिक वर्षमा विद्युत चुहावट 15.5% झार्ने लक्ष्य राखेको छ। मजदूरले पारिश्रमको विषयमा असन्तुष्टि व्यक्त गर्दै आन्दोलन गरेपछि राष्ट्रिय गौरवको सुनकोशी मरिन डाइभर्सन आयोजनाको काम बन्द भएको छ। केही दिनदेखि मजदूरले पारिश्रमिक वृद्धि गर्नुपर्ने माग राख्दै आन्दोलन गरेपछि आयोजनाको काम प्रभावित भएको हो। भर्खरै निर्माणको काम शुरू भएको आयोजनामा काम गर्ने मजदूरले जिल्लाको दर अनुसार पारिश्रमिक पाउनुपर्ने माग गर्दै आन्दोलनमा उत्रेपछि आयोजना निर्माण कार्य बन्द भएको हो। कम्प्युटर एसोसिएसन अफ नेपाल क्यान महासंघले आगामी माघ 18-23 गतेसम्म काठमाडौँको भिरकुटी मण्डपमा क्यान इन्फोटेक मेलाको आयोजना गर्ने भएको छ। यो वर्षको क्यान इन्फोटेक मेला भौतिक तथा भर्चुअल दुवै रूपमा आयोजना हुने गरी तयारी अघि बढाएको क्यान महासंघले आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराएको छ।
अब खेलकुद समाचार अजय बमबाट।
नेपालको महिला भलिबल टोली बंगलादेशमा जारी एसियन सिनियर सेन्टर जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कपको फाइनलमा पुगेको छ। ढाकामा आइतबार उज्बेकिस्तानलाई 3-0 सोझो सेटमा हराउँदै नेपाल फाइनलमा पुगेको हो। नेपालको यो लगातार चौथो जित हो। यसअघि नेपालले पहिलो खेलमा श्रीलंकालाई 3-2 सेटमा हराएको थियो। दोस्रो खेलमा नेपालले मालदिवसलाई 3-0 र तेस्रो खेलमा बंगलादेशलाई 3-0 सेटमा हराएको थियो। नेपालले 4 खेलमा 11 अङ्क जोडेको छ। नेपाल शीर्ष स्थानमा समेत उक्लिएको छ। उज्बेकिस्तानको 9 अङ्क रहेको छ। उज्बेकिस्तानको समेत फाइनल पुग्ने सम्भावना रहेको छ। नेपालले अन्तिम खेलमा सोमबार किर्गिस्तानको सामना गर्नेछ। अर्को खेलमा च्याम्पियनशीपमा नेपाली पुरुष भलिबल टीमले प्रतियोगितामा दोस्रो जित निकालेको छ। लीग चरणको अन्तिम खेलमा नेपालले मालदिवसलाई 3-0 पराजित गर्दै प्रतियोगितामा दोस्रो जित निकालेको हो। जितसँगै नेपाल शीर्ष 4 रहन सफल भयो। नेपालको 2 जितसँगै 6 अङ्क भएको छ। अब नेपालको अन्य टीमको प्रदर्शनको आधारमा अघिल्लो चरण तय हुनेछ। नेपालले पहिलो खेलमा बंगलादेशसँग 3-0 सोझो सेटमा हार बेहोर्दा दोस्रो खेलमा उज्बेकिस्तानलाई 3-1 सेटमा पराजित गरेको थियो। शनिबार श्रीलंकासँग 3-1 सेटमा पराजित भएको नेपालले आफ्नो अन्तिम खेलमा सोझो सेटमा जित निकालेको हो। विभागीय टीम एफएफ क्लबले प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। धनगढ़ीमा आइतबार भएको फाइनलमा प्रदेश नम्बर 1 7 विकेटले हराउँदै एफएफले उपाधि जितेको हो। फाल्पा क्रिकेट मैदानमा प्रदेश नम्बर 1 दिएको 68 रनको लक्ष्य एफएफले 14 ओभर 2 बलमा 3 विकेट गुमाएर पूरा गरे। टस हारेर पहिला ब्याटिङ गरेको प्रदेश नम्बर 1 20 ओभरमा 6 विकेट गुमाएर 67 रन बनाएको थियो। उपाधिसँगै एफएफले 5,00,000 प्राप्त गरेको छ। उपविजेता प्रदेश नम्बर 1 3,00,000 प्राप्त गरेको छ। सैदी स्मारक ए डिभिजन लिग फुटबलमा संकटा क्लबले सहज जित निकालेको छ। आइतबार भएको खेलमा संकटाले ब्रिगेड बोइज क्लबलाई 3-0 गोल अन्तरले हराएको हो। संकटालाई जित दिलाउन उत्तम राईले 2 गोल गरे। त्यस्तै लक्ष्मण रुचालले 1 गोल थपे। त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा संकटाले 3 गोल पहिलो हाफमा गरेको थियो। यस जितसँगै संकटाले 6 खेलमा 12 अङ्क जोडेको छ। संकटा अङ्क तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। ब्रिगेड 6 खेलमा 5 अङ्क जोडेको छ। ब्रिगेड 11 स्थानमा रहेको छ।
अब मौसम। आगामी 24 घण्टामा देशभरि आंशिक बदली भई केही स्थानमा हल्का वर्षा हुनेछ भने उच्च हिमाली क्षेत्रका 1-2 स्थानमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रमको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम तापक्रम 19.3 डिग्री सेल्सियस, न्यूनतम 6.9। काठमाडौँको अधिकतम तापक्रम 16.5 डिग्री सेल्सियस, न्यूनतम 4.1। पोखरा को अधिकतम तापक्रम 19.4 डिग्री सेल्सियस, न्यूनतम 7.1। वीरेन्द्रनगरको अधिकतम तापक्रम 17.4 डिग्री सेल्सियस, न्यूनतम 4.8 डिग्री सेल्सियस र दिपायलको अधिकतम तापक्रम 19.5 डिग्री सेल्सियस, न्यूनतम 6.4 डिग्री सेल्सियस। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। नेकपा माओवादी केन्द्रको 8 राष्ट्रिय महाधिवेशन काठमाडौँमा शुरू। प्रधानमन्त्री शेरबहादुर देउवा सहित विभिन्न दलका शीर्ष नेताहरूद्वारा उद्घाटन सत्रलाई सम्बोधन। प्रथम राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा आज विभिन्न कार्यक्रमको आयोजना। ज्येष्ठ नागरिकले सम्मानपूर्वक जीवनयापन गर्न पाउने वातावरण बनाउनु पर्नेमा राष्ट्रपति विद्यादेवी भण्डारीको जोड। आगामी राष्ट्रिय सभा निर्वाचनको सुरक्षा प्रबन्ध सम्बन्धमा केन्द्रीय सुरक्षा समितिको बैठकमा छलफल। दक्षिण अफ्रिकामा रंगभेद अन्त्य गराउन महत्वपूर्ण भूमिका खेलेका आर्च बिशप डेस्मन्ड टुटुको 90 वर्षको उमेरमा निधन र बंगलादेशमा जारी एसियन सिनियर सेन्ट्रल जोन भलिबल च्यालेन्जमा उज्बेकिस्तानलाई हराउँदै नेपाली महिला टोली फाइनलमा। हौस् त साँझ 7 बजेको समाचार सकियो। हाम्रो अर्को समाचार 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। नमस्कार।